यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका एक जलजलामा हिजो भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो। समितिलाई घटनाको सत्य तथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। समितिलाई दुर्घटनाको कारण तथा लापरवाही र कमजोरी पत्ता लगाई तथा आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ। जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 20 पुगेको छ। रूकुम पूर्वबाट जलजलामा मेला भर्न गएका यात्रुहरू चढ़ेको जीप सड़कबाट करिब 800 मिटर तल खसेको थियो। दुर्घटनामा परि रूकुम पूर्वका सिस्ने गाउँपालिका 5 32 वर्षीय समीर कामी घाइते भएको र उहाँको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। दुर्घटनामा परि मृत्यु भएकाहरूको शनाखत हुन बाँकी रहेको छ भने भौगोलिक विकटता, वर्षा भइरहेको तथा खोजी तथा उद्धारमा कठिनाई भएको रोल्पा प्रहरीले जनाएको छ। दुर्घटनामा परेको जीपमा सवार सबै जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी पहिलो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा हिजो सहकारी पहिलो संशोधन अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकेले जानकारी दिनुभयो। यस्तै राष्ट्रपति पौडेलले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो साँझ जारी विज्ञप्तिमा उल्लेख छ। सरकारले 6 अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको मध्ये सहकारी पहिलो संशोधन अध्यादेश 2083 र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 जारी गरिएको हो। राष्ट्रपति पौडेलले सरकारले सिफारिश गरेका विभिन्न अध्यादेशका बारेमा संविधानविद तथा कानूनविदहरूसँग परामर्श गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो उहाँले संविधानविद तथा कानूनविदहरूसँग परामर्श गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। छलफलमा कानूनविदहरू बद्रीबहादुर कार्की, महादेव यादव, पूर्णमान साक्य, भीमार्जुन आचार्य र टीकाराम भट्टराई सहभागी हुनुहुन्थ्यो। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको 2570 जन्म जयन्ती आज मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्तीका रूपमा मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म ज्ञान प्राप्ति महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्छन्। बौद्ध धर्मावलम्बीले चैत्य गुम्बा बिहार लगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरू बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि पूरा गरिन्छ। यस अवसरमा लुम्बिनी स्वयम्भू बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा रहेको छ। ईसापूर्व 563 अर्थात आजभन्दा 2570 वर्ष अघि रूपन्देही जिल्ला स्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो। राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो। 29 वर्षको उमेरमा दरबार छोड़ी तपस्याका लागि उहाँ निस्कनुभयो। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमि स्थानमा पूजा आराधना गरी मनाइँदैछ। बाली लगाउनु अघि गाउँ गाउँमा रहेका भूमि स्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ। गर्मी बढ़ने भएकाले यो समुदायका मानिस बेसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरूङ्गी लगायत जंगली जनावर पनि उभो लाग्ने किराँत समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बस्न बेसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ। मार्ग शीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेसी झरेका मानिस आजदेखि उभो लाग्छन्। उभोको अर्थात खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाई पनि रहिआएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जात जाति बीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्याउने उल्लेख गर्नुभएको छ। किराँत समुदायको पर्व उभौलीका अवसरमा सबैमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता सांस्कृतिक पर्वहरूले देशको सांस्कृतिक विविधताको सम्मान र संरक्षणलाई कायम राख्ने बताउनु भएको छ। साथै समानता र सह अस्तित्वका आधारमा विभिन्न जात जाति र समुदाय बीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने पनि राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ। आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित सन् 1886 शुरू भएको मजदूर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी आज नेपालसहित विश्वभर 137 अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिक लगायत सम्बन्धित अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिको सहभागितामा देशैभर विभिन्न कार्यक्रम आयोजना गरेको छ। फ्रान्सको पेरिसमा सन् 1889 सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरूको सम्मेलनको निर्णय अनुरूप सन् 1890 हरेक वर्ष अंग्रेजी महिनाको मे 1 तारीकमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आइएको छ। 2007 भएको विराटनगर मजदूर आन्दोलनसँगै नेपालमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो। 2046 राजनीतिक परिवर्तनपछि सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सार्वजनिक विदा दिन थालेको हो। नेपालमा 60 दशकपछि सरकारी तवरबाटै विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आइएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित 3 पदाधिकारीहरूले पदबाट राजीनामा दिनुभएको छ। उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल, शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रार प्राध्यापक डाक्टर केदार रिजालले हिजो राजीनामा दिनुभएको हो। उहाँहरूले बेग्ला बेग्लै पत्र लेख्दै प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति समक्ष राजीनामा दिनुभएको हो। शिक्षाध्यक्ष प्राध्यापक डाक्टर केसीले आफूहरूको राजीनामा प्रधानमन्त्री कार्यालयमा दर्ता भएको जानकारी दिनुभयो। नयाँ सरकारलाई काम गर्न सहयोग गर्ने उद्देश्यले राजीनामा दिएको पनि प्राध्यापक केसीले बताउनुभयो। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउनुभएको छ। भ्रमणका क्रममा उहाँले नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र व्यावसायिक क्षेत्रका नेतृत्वसँग भेटघाट गर्नुहुने अमेरिकी दूतावासले जनाएको छ। काठमाडौँ जिल्लाभित्र अतिक्रमण गरेर बसेका सबै बस्तीहरू आजदेखि खाली गराइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले हिजो सूचना जारी गर्दै जिल्लाभरिका विभिन्न स्थानमा सरकारी, प्रति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा रहेका जग्गा अतिक्रमण गरी अनधिकृत तवरबाट वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरू आजदेखि खाली गराइने जनाएको हो। आज बिहान 7 अगाडि नै बस्ती खाली गर्न प्रशासनले आग्रह गरेको छ। विपक्षी दलहरूले मूल्यवृद्धि, महँगी तथा कालोबजारी नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको विपक्षी दलका प्रमुख सचेतकको संयुक्त बैठकले सुकुम्बासी समस्या, महँगी नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो। बैठकले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको भन्दै तत्काल महँगी र कालोबजारी नियन्त्रणका साथै किसानको हितलाई ध्यानमा राखी आपूर्ति व्यवस्था सहज गर्न पनि सरकारसँग माग गरेको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले भारतबाट 100 भन्दा बढ़ीका सामान ल्याउँदा भन्सार बुझाउनु पर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ। सरलाई 4 प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि पहिलो पटक सरलाई पुग्नुभएका सभापति थापाले हिजो सीमावर्ती क्षेत्र स्थित गोडैता नगरपालिका 12 मधुबनी नाकाको निरीक्षण समेत बुधबार उहाँले गर्नुभयो। सभापति थापाले काठमाडौँ फर्किएपछि हिजो मधुबनी नाकाको फोटो शेयर गर्दै अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बदलिदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्ने उद्देश्यले विज्ञहरूसँग छलफल गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानून ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। सुदूरपश्चिम प्रदेशसभाको 8 अधिवेशन प्रारम्भ भएको छ। पछिल्लो 1 अवधिमा देशभरबाट 417 बिचौलिया पक्राउ परेका छन्। नेपाल प्रहरीले काठमाडौँ उपत्यकाबाट 123, कोशी प्रदेशबाट 45, मधेसबाट 50, बागमतीबाट 76, गण्डकीबाट 27, लुम्बिनीबाट 44, कर्णालीबाट 24 र सुदूरपश्चिमबाट 28 जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ मध्ये 121 जना विरूद्ध विभिन्न मुद्दा दर्ता गरिएको र 296 जना व्यक्तिलाई छानबिनपछि छोड़िएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार आएको छ। सुक्खा मौसम र वन डण्डेलुका कारण बढ़ेको प्रदूषण वर्षासँगै क्रमशः घट्न थालेको हो र वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 7 जना पक्राउ परेका छन्। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।